आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त।
प्रिय श्रोता, केही दिनहरू र केही हप्तापछि हेरोदका नोकरहरूले उसको ठाउँको बारेमा भएका गतिविधिहरूको बारेमा बताउन थाले। तिनीहरूले भने, हामी गालिलको एउटा गाउँमा गएका थियौँ अनि हामीलाई लाग्दैन कि त्यहाँका मानिसहरू तपाईँको विरुद्धमा उठिरहेका छन्। तर भर्खरै गएको हप्तामा एकजना यहुदी गुरुले मानिसहरूलाई शिक्षा सिकाइरहेको थियो र त्यहाँ 100 बढी मानिसहरूले उनको शिक्षालाई सुनिरहेका थिए। हेरोदले भन्यो, अनि के भयो त मलाई भन। त्यस नोकरले भन्यो, अनि मैले देखे कि सिकाइरहेको व्यक्तिको नजिकमा खाटमा बोकेर केही मानिसहरूले बिरामीलाई ल्याए। त्यसपछि त्यो व्यक्तिले त्यस मानिसमाथि हात राख्यो र त्यो निको भएर उठ्यो। ऊ पूर्ण रूपमा निको भएको थियो। अनि अर्को नोकरले भन्यो, हो, जब म कफर्नहुममा थिएँ मैले पनि त्यस्तै घटना देखेँ। मैले त्यहाँ एकजना पक्षघाती निको भएर हिँडेको देखेँ। फेरि अर्को नोकरले भन्यो, मैले पनि दृष्टिविहीनलाई दृष्टि दिएको देखेको छु। त्यसपछि अर्कोले भन्यो, मैले मृत्युबाट पनि उठेको देखेको छु। भर्खरै अर्को दिनमा एक सभाघरको अधिकारीको छोरी मरी र त्यो गुरुले त्यसलाई मृत्युबाट जीवित पार्यो। यत्तिकैमा हेरोदले भन्यो, अब बढी भयो। यसले हेरोदको अनुहारमा डर छाएको थियो भन्ने कुरा स्पष्ट रूपमा देखिन्थ्यो। अनि उसले भन्यो, मैले यस्ता धेरै कुराहरू सुनेको छु, तर मैले के जान्न चाहेको भने यस्तो काम गर्ने व्यक्ति त्यो को हो? तिमीहरू के भन्दछौ? त्यसपछि ती नोकरहरू एक अर्कातिर हेराहेर गर्न थाले। अनि अन्तिममा एकजनाले भन्यो, कोहीले भन्छन् कि इजरायलमा एलिया अगमवक्ता फर्केर आएका छन्, जस्तो तिनीहरूको पवित्र धर्मशास्त्रमा लेखिएको छ कि एलिया फेरि आउनेछन् र यहुदी मानिसहरूको बीचमा महान काम गर्नेछन्। अर्को नोकरले भन्यो, तिनी एलिया हुन् कि होइनन् मलाई थाहा छैन, तर म यो कुरा जान्दछु कि परमेश्वरबाट आएको अगमवक्ताले मात्र यस्तो काम गर्न सक्छ। उनी चाहिँ प्राचीन अगमवक्ताहरू मध्येको एक जस्तो देखिन्छन्। त्यसपछि हेरोदले फेरि सोध्यो, अनि मानिसहरूले के भन्छन् त? नोकरहरूले भने, मानिसहरूले तिनलाई बप्तिस्मा दिने योहन्ना भन्छन्। अनि हेरोदले भन्यो, के अरे, यो योहन्ना कसरी हुन सक्छ? मैले योहन्नाको टाउको काट्न लगाएको थिएँ त। अनि ती नोकरहरूले भने, मानिसहरूले भनिरहेका छन् कि योहन्ना मृत्युबाट जी उठेका छन् अनि त्यस कारणले नै अचम्मका शक्ति उनको काममा देखिँदैछ। प्रिय श्रोता मित्र, हेरोद डरले निलो न कालो भयो। योहन्ना मृत्युबाट जी उठेका थिए त, यो एकदमै खराब हुने थियो। हेरोदले युद्ध गर्न सक्दथ्यो, ऊ साधारण मानिसहरूलाई पक्रेर दण्ड दिन सक्दथ्यो, तर यो अचम्मको शक्ति उसको अगाडि थियो। अब ऊ कसरी लड्न सक्थ्यो त? यदि कैसरले थाहा पाएको भए उसले कैसरलाई के भन्ने थियो? त्यसपछि फेरि हेरोदले भन्यो, तिमीहरू सबैले मलाई एक्लै छोडिदेऊ। त्यसपछि ती नोकरहरू हेरोदको दरबारबाट बाहिर निस्के। त्यसपछि हेरोद आफ्नो सिंहासनबाट उठ्यो र आफ्नो दरबारको झ्यालतिर गयो अनि आफूले राज्य गर्ने झ्यालतिर नियाल्यो। उसले सबै गालिल र पेरियाका इलाकाहरू, एर्दन नदीका पूर्वी भूभागहरू जो उसका बुवाले जितेका थिए, ती सबै इलाकाहरू उसको नियन्त्रणमा थियो। अनि उसले गालिलको समुद्रको पश्चिमी किनारमा एउटा सहर पनि बनाएको थियो र सम्राट तिबेरियसपछि त्यस सहरको नाम दिएको थियो। तर हेरोदले के गर्न सक्थ्यो त? उसले आफूसँग हात हतियारले लडाइँ पनि गर्न सक्दैनथ्यो। अनि उसले विचार गर्यो, हो, योहन्ना जसको टाउको मैले उडाइदिएको थिएँ जीवित भई उठेको छ। योहन्ना मृत्युबाट जीवित भएको छ अनि त्यही कारणले नै यस्तो किसिमको शक्ति देखाइरहेको छ। किन मैले उसको टाउको उडाइदिएँ त? किन मैले उसका यस्तो किसिमको व्यवहार गरेँ? किन मैले उसँग यस्तो किसिमको व्यवहार गरेँ त? अब ऊ आउँदा मैले के गर्नेछु त? मैले उसको अनुहारमा हेर्न सक्ने छैन। म उसको अघि सिंहासनमा बस्न योग्यको हुने छैन। म उसको दयामुनि हुनेछु। प्रिय श्रोता, हेरोदले ती दिनहरू याद गर्यो जब योहन्नाले प्रचार गरिरहेका थिए, हेरोदले उनलाई देखेका थिए, हेरोदले उसको वरिपरि मानिसहरूको भिड जम्मा भएकोमा खुसी भएको थिएन, अनि योहन्नाले त्यस बेला परमेश्वरको राज्यको बारेमा प्रचार गर्दै थिए। योहन्नाले परमेश्वरको राज्य हातैमा छ भनी प्रचार गरे। उनले अर्को संसारको आक्रमण गर्ने राज्यको बारेमा प्रचार गरेनन्, तर पृथ्वीमा आइरहेको परमेश्वरको राज्यको बारेमा प्रचार गरे। अनि कोही यहुदी मसीहले आफ्नो मानिसहरूलाई परमेश्वरको राज्यमा अगुवाई गर्नुहुनेछ। प्रिय श्रोता, धेरै वर्ष अघि हेरोद एन्टियस रोममा यात्रा गरेका थिए र त्यहाँ आफ्नो भाइ फिलिपकी पत्नीलाई भेटेका थिए। तिनको नाम हेरोदियास थियो र हेरोद एन्टियास उनीसँग प्रेममा फसे। तिनीहरूले धेरै समय रोममा बिताए र ती दुवैजना विवाह गर्ने कुरामा सहमत भएका थिए। त्यही कारणले हेरोदियासले फिलिपसँग विवाह विच्छेद गरिन्, अनि यो विवाह विच्छेदको चाँजो पाँजो सबै हेरोद एन्टियासले मिलाएका थिए। त्यसपछि हेरोद र हेरोदियासले विवाह गरे, अनि युहन्नाले तिनीहरूको विरुद्धमा भन्नु अघि सबै कुरा असल हुँदै थियो। अनि युहन्नाले यसरी प्रचार गरे, आफ्नो भाइको पत्नीलाई विवाह गर्नु न्यायसङ्गत छैन। हेरोदले परमेश्वरको व्यवस्था पछ्याएका दावी गरे तापनि हेरोदियासलाई विवाह गरेर व्यवस्था भङ्ग गर्दै थिए। तपाईँहरूको राजा हेरोदले पाप गरेका छन् र उनले आफ्नो पापको पश्चाताप गर्नुपर्छ। यस्तो किसिमको प्रचारले हेरोदियासलाई नराम्रो असर पार्यो, तर उनी भिडहरूको विरुद्धमा उठ्न चाहेनन्। हेरोदले केही गर्नुपर्ने थियो। उनले योहन्नालाई यस्तो किसिमको प्रचार गर्न अनुमति दिन सक्दैनथे। त्यसै कारणले हेरोदले आफ्नो एक दल सैनिकलाई योहन्नालाई पक्रेर ल्याउन भनी पठाए र जेलमा हालिदिए। प्रिय श्रोता, हेरोदले योहन्नालाई धेरै कुरामा नियालेका थिए। योहन्ना चाहिँ एक अगमवक्ता झैँ देखिन्थ्यो, अनि जनावरका छालाका वस्त्र लगाउँथे र उनको कपाल खौरिएको थिएन। उनको अनुहार प्रचार गर्दै गरेको कारणले चाउरिएको थियो। योहन्नाको निम्ति वचनहरू प्रचार गरिनु कति सजिलो थियो त, तर मानिसहरूले के भन्ने थिए त? श्रोता मित्र, मानिसहरू योहन्नालाई पक्रेको कारणले हेरोदसँग रिसाएका थिए, किनकि तिनीहरू उनलाई एक अगमवक्ता सम्झन्थे। यदि मानिसहरूका सामुन्ने मारेको भए तिनीहरू सबैजना हेरोदको विरुद्धमा उठ्ने थिए। होइन, यो कामको लागि पर्खिनु उचित हुन्छ अनि केही समय मौन बस्नु नै उचित हुन्छ। पहिलो मानिसहरूलाई घरमा जान दिउँ र योहन्नासँग पछि कुरा गरौँला। अनि त्यही कारणले अगमवक्ता योहन्नालाई जेलमा राखियो, अनि हेरोदले योहन्नालाई समय समयमा कुरा गर्नलाई बोलाउने गर्दथे। हेरोदले यो सोच्दथ्यो कि यो रमाइलो हुनेछ, तर योहन्नाले भनेको कुराले हेरोद डराएका थिए। योहन्नाले परमेश्वरको राज्यको बारेमा कुरा गर्दथे। उनले एकजना मसीहको बारेमा कुरा गर्दथे जसले उहाँका मानिसहरूलाई उहाँको राज्यमा डोर्याउनु हुने थियो। उनले पर्वतहरू समतल हुनेछन् र उपत्यकाहरू उठ्नेछन् भनी प्रचार गर्दथे। योहन्नाले परमेश्वरका राज्यको बारेमा धेरै कुराहरू गरेका थिए, अनि परमेश्वरले संसारको अन्त्यको पनि कुरा गर्दथे, यहाँसम्म कि हेरोदका सबै राज्यहरूको पनि। धेरै हप्ता बितिसकेको थियो र योहन्ना अझै पनि जेलमा नै थियो। अनि हेरोदको पत्नी हेरोदियासले भनिन्, किन त्यस मानिसलाई मारिदिनुहुन्न र? तपाईँ नै राजा हुनुहुन्छ। ऊ त केही पनि होइन, तर यहुदीहरूको निम्ति एक सानो अगमवक्ता मात्र हो। हेरोद, उसले तपाईँलाई घृणा गर्दछ। उसले मलाई पनि घृणा गर्दछ। उसले हाम्रो विवाहलाई पनि घृणा गर्दछ। उसले के प्रचार गरेको थियो सो तपाईँलाई थाहा छ, अनि उसले हाम्रा मानिसहरूलाई हाम्रा विरुद्धमा भड्काएको थियो अनि तपाईँलाई थाहै छ। अनि हेरोदियासले योहन्नाको मृत्युदण्डको लागि हेरोदसँग माग्दथे, तर हेरोद अनिच्छुक देखिन्थ्यो, किनकि ऊ जान्दथ्यो कि योहन्ना एक धार्मिक र पवित्र व्यक्ति थिए। उसले जान्दथ्यो कि धेरै मानिसहरूको भिड फेरि फर्केर आउनेछ, र हेरोद त्यो सबै घटनाबाट डराउँदै थियो। त्यही कारणले हेरोदियासले एउटा योजना बनाउन थालिन्, र एक दिन त्यो समय पनि आयो। प्रिय श्रोता, त्यो समय हेरोदको जन्मदिन थियो, अनि हेरोदियास हेरोद र दरबारका सबैजना त्यो विशेष दिनमा उपस्थित थिए। धेरैजना त्यस दिनको लागि निमन्त्रित थिए। त्यहाँ सबै थोकहरू प्रशस्त मात्रामा थियो, भोजनहरू पनि प्रशस्त मात्रामा थियो, दाखरसहरू पनि प्रशस्त थियो, अनि त्यहाँ मनोरञ्जन पनि भइरहेको थियो, र सबै पाहुनाहरूबाट हेरोदले आदर सम्मान पाएका थिए। यस बेला हेरोद पूर्ण रूपमा आनन्दित थिए। र दाखमध्यले मातेका थिए। अनि त्यसपछि हेरोदियासले त्यस भोजलाई चुपचाप शान्त बनाई र अर्को मनोरञ्जनको घोषणा गरी। यस समयमा उसको छोरीले पाहुनाहरूलाई नाचद्वारा मनोरञ्जन दिइरहेकी थिइन्। त्यसपछि सङ्गीत बज्न थाल्यो र त्यहाँ एकजना जवान स्त्री देखा परिन्। तिनी हेरोदियासकी छोरी थिइन्। तिनी जस्तो सुन्दरी त्यस महलमा कहिले देखिएको थिएन। तिनको पहिरन र सुन्दरताले त्यहाँ भएका सबै पाहुनाहरूलाई ध्यान केन्द्रित बनायो र सबैलाई मन्त्रमुग्ध बनाएको थियो। अनि हेरो तिनको नाचले यतिसम्म मोहित भयो कि उनले जे मागे पनि दिने थिए। प्रिय श्रोता, हेरोदियासले आफ्नो पतिलाई यसद्वारा मोहित पारिन्। तर योहन्नाप्रति तिनको घृणा ज्यादै नै ठुलो थियो र उनले योहन्नालाई हटाउने योजनामा सफल हुन थालेकी थिइन्। अनि अहिले उनको षड्यन्त्र पूर्ण रूपमा तयार भएको थियो। त्यसपछि अचानक सङ्गीत बन्द भयो र मानिसहरू सबैजना आदर साथ हेरोदियासकी छोरीको अघि उभिए। उनी हेरोद कहाँ गइन् र हेरोदले तिनलाई भने, जुनसुकै कुरा मागे पनि म तिमीलाई दिनेछु, यहाँसम्म कि मेरो आधा राज्य पनि दिनेछु। त्यस छोरीले भने, के तपाईँले प्रतीक्षा गर्नुहुन्छ? के तपाईँ यी पाहुनाहरूको अघि कसम खानुहुन्छ कि तपाईँले आफ्नो आधा राज्यसम्म पनि दिनुहुनेछ? अनि हेरोदले भन्यो, म आफ्ना पाहुनाहरूको अघि तिमीसँग कसम खाँदछु। त्यसपछि त्यो हेरोदियासकी जवान छोरी आफ्नो आमा कहाँ गएर भने, मैले तपाईँको बारेमा सुनेकी छु, तपाईँको पतिले मैले मागेको जुनसुकै कुरा पनि दिनुहुनेछ, यहाँसम्म कि आधा राज्य पनि, अब मैले के मागौँ? अनि बिना कुनै हितकिचाहट हेरोदियासले भने, उहाँलाई भन, म यस थालमा योहन्नाको टाउको चाहन्छु। त्यसपछि त्यस जवान ठिटी मुस्कुराउँदै हेरोद कहाँ फर्केर गई। त्यसबेला हेरोद र उसका सबै पाहुनाहरू हाँस्दै कुराकानी गर्दै थिए। तिनीहरूलाई यस योजनाको बारेमा केही पनि थाहा थिएन। त्यसपछि त्यस ठिटीले सबैको उपस्थितिमा स्पष्ट स्वरमा भनी, मैले चाहेको यहाँ छ, मलाई अहिले नै योहन्नाको टाउको यस थालमा चाहिएको छ। प्रिय श्रोता, यो सुनेर हेरोदको मुख खुलेको खुले भयो। उनी छक्क परे। उसले त्यो अनुरोध विश्वास गर्नै सकेन। उसले धन सम्पत्ति मागेकी थिएन, उसको अधिकार पनि मागेकी थिएन, उसले हेरोदको राज्यको आधा हिस्सा पनि मागेकी थिएन, तर उसले योहन्नाको टाउको मागेकी थिए, जसको हेरोदले डर मान्दथे र आदर गर्दथे। अनि उसले कोठाको कुनातिर हेर्यो र आफ्नो पत्नीलाई त्यहाँ उभिरहेको देख्यो। तिनको आँखा जङ्गली पशुको आँखा जस्तै डरलाग्दो भएको थियो। यसबेला हेरोद बिरामी थियो। उसले यस्तो किसिमको अन्त्य चाहँदैन थियो। अनि उसले आफ्ना सबै पाहुनाहरूतिर हेर्यो र तिनीहरू आफ्नो वचन पुरा गर्दैन भने अकमक्क परिरहेका थिए। तिनीहरूको निम्ति योहन्ना केही पनि थिएनन्। वास्तवमा किन तिनीहरूले वास्ता गर्ने थिए त? सबैजनाले यो जानेका चाहन्थे कि हेरोद आफ्नो वचन पुरा गर्छन् कि गर्दैनन्। अनि हेरोदले निरन्तर आफ्ना वरिपरि पाहुनाहरूलाई, पत्नीलाई, छोरीलाई र अरू पाहुनाहरूलाई हेरिरह्यो। यस बेला हेरोद एक्लै थियो अनि उसको बाचाहरूले पर्खिरहेको थियो। यदि उसले आफ्नो प्रतिज्ञा वा बाचा पुरा नगरेको खण्डमा उसले आफ्नो स्थान गुमाउने थियो। यो सबै घटना बाहिर मानिसहरूमा फैलिने थियो। तिनीहरू उसको अधिकारमाथि प्रश्न गर्ने थिए र युद्ध हुने खतरा थियो। यसै बेला हेरोदसँग कुनै विकल्प नै थिएन। अनि उसले मृत्युदण्ड दिने व्यक्तिलाई बोलायो अनि भन्यो, योहन्नाको टाउको म कहाँ ल्याऊ? त्यसपछि त्यो व्यक्ति तुरुन्तै गइहाल्यो। त्यहाँबाट अरू कोही पनि यताउता गएको थिएन। त्यहाँ कुनै सङ्गीतहरू बजेको थिएन। त्यो छोरी उसको सिंहासन अघि उभिरहेकी थिए। उसको पत्नी टाढाबाट लगातार हेरिरहेकी थिए। त्यसपछि केही समयपछि त्यो मृत्युदण्ड दिने व्यक्ति फर्कियो। उसले राजाको सामु थाल राख्यो र त्यो थाल राजाले त्यस ठिटीलाई दियो, जहाँ त्यस थालमा बप्तिस्मा दिने योहन्नाको टाउको थियो। बप्तिस्मा दिने योहन्ना मसीहालाई बप्तिस्मा दिने व्यक्ति परमेश्वरको राज्यको घोषणा गर्ने व्यक्तिको अब मृत्यु भएको थियो। त्यसपछि हेरोद आफै त्यहाँ आयो। कति समयसम्म त्यो घटना हेरोदको दिमागमा आइरह्यो त? अनि अहिले धेरै हप्तापछि हेरोद, जसले योहन्नालाई समाप्त गरेका थिए, ऊ डराएको थियो कि योहन्ना मृत्युबाट जीवित भएका छन् अनि धेरै छिटो नै उसको सबै दुष्ट्याइ र खराब व्यवहारको निम्ति पनि। जब युहन्ना जेलमा थिए र जब हेरोदले उनको शिरलाई उडाइदिए, त्यस बेला येशु गालिलमा चङ्गाइ गर्दै हुनुहुन्थ्यो। धेरै पटक उहाँले मानिसहरूलाई नभन्न भनी भन्नुभएको थियो, तर तिनीहरू येशुको सान्त्वना र शक्तिको बारेमा उत्सुक थिए ताकि तिनीहरू चुपचाप रहन नसकुन्। अनि त्यही प्रकारले नै येशुको शक्तिको बारेमा समाचार हेरोद एन्टिपासको दरबारमा पुग्यो। तर जब येशुले आफ्नो बारेमा समाचार फैलिएको कुरा थाहा पाउनुभयो अनि जब उहाँले अब यो रोक्न सकिँदैन भनी थाहा पाउनुभयो, तर पनि उहाँले भिडलाई शिक्षा दिन, निको पार्न छाड्नु भएन। उहाँले तिनीहरूलाई साह्रै प्रेम गर्नुभयो। कर उठाउने मतीले हामीलाई यो बताउँदछन् कि येशु सहरमा गाउँमा जानुभयो र सभाघरमा शिक्षा दिँदै हुनुहुन्थ्यो र परमेश्वरको राज्यको सुसमाचारको घोषणा गर्दै हुनुहुन्थ्यो। हरेक रोगीलाई र बिरामीलाई निको पार्नुभयो। तर भिडलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनभने तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै हैरान र असहाय भएका थिए। यो काम चाहिँ अति महान थियो। त्यहाँ धेरै कुराहरूको आवश्यकता थियो र यस पृथ्वीमा समय सीमित छ भनी येशु जान्नुहुन्थ्यो। अनि एक दिन उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, एउटा महान र उत्पादन योग्य खेत हामीलाई पर्खिरहेको छ, तर खेतालाहरू थोरै छन्। तर म चाहन्छु कि फसलका प्रभुलाई प्रार्थना गर र फसलका प्रभुले उहाँको फसलको निम्ति धेरै खेतालाहरू पठाइदिनुहुनेछ। अनि ती चेलाहरूले उहाँसँगै प्रार्थना गरे। एक दिन उहाँले आफूका आफ्ना 12 चेलाहरूलाई बोलाउनु भयो अनि उहाँले तिनीहरूसँग पुरा रात नै प्रार्थनामा बिताउनु भयो र उहाँले तिनीहरूको निम्ति विशेष किसिमको अधिकार माग्नुभयो। पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दीका छोरा याकुब र तिनका भाइ योहन्ना, फिलिप र बार्थोलोमाई, थोमा र कर उठाउने मती, अल्फायासका छोरा याकुब, थेदियस, सिमोन कनानी र यहुदा इस्कोरियत, जसले येशूलाई पक्राइदियो। अनि येशूले तिनीहरूलाई अन्य जातिहरूका बीचमा गएर प्रचार गर्न भन्नुभयो। तिनीहरू उहाँसँग केही महिना मात्रै थिए र तिनीहरूले धेरै कुराहरू सिके। उहाँले निको पारेको देखे, उहाँलाई पापीहरूसँगै भोजन खाएको देखे, तिनीहरूले दुष्ट आत्मा निकालेको देखे। यो समय तिनीहरूले सिकेका कुरालाई व्यवहारमा उतार्ने समय थियो। अनि त्यही कारणले येशूले तिनीहरूलाई अशुद्ध आत्मा निकाल्ने अनि हरेक किसिमका रोगहरू निको पार्ने अधिकार दिनुभयो। उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्नलाई भन्नुभयो अनि उहाँले तिनीहरूलाई धेरै वचनको चेतावनी र खाँचो परेको बेला वचनको निर्देशन पनि दिनुभयो। पहिलो कुरा, तिनीहरूको ध्यान एकत्रित हुन जरुरी थियो। तिनीहरूको अगाडि सारा संसार नै थियो, तर तिनीहरूको पहिलो लक्ष्य तिनीहरूको आफ्नै मानिसहरू हुनु पर्दथ्यो। त्यसकारणले येशूले भन्नुभयो, अन्य जातिहरूका माझमा नजाऊ र सामरीहरूका शहरमा नपस, तर इजरायल जातिका हराएका भेडाहरू कहाँ जाऊ, स्वर्गको राज्य नजिकै आइपुगेको छ भने प्रचार गर, बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठ रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायो सित्तैमा देऊ। प्रिय श्रोता, तर कसरी तिनीहरूको खाँचो पुरा हुने थियो त? के तिनीहरू खाना र पिउन मात्रै गर्ने थिए त? तिनीहरू कहाँ विश्राम गर्ने थिएन? तिनीहरू कहाँ विश्राम गर्ने थिए त? अनि येशूले भन्नुभयो, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी र तामाको सिक्का नबोक, यात्राको निम्ति झोली, दुईवटा दौरा, जुत्ता, लौरी नल्याऊ, किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। जुन सहरकी गाउँमा तिमीहरू पस्छौ त्यहाँ को योग्य छ भनी खोज र त्यहाँबाट बिदा नभएसम्म त्यही बस, त्यस घरभित्र पस्दा अभिवादन गर, त्यो घर योग्य छ भने तिमीहरूको शान्ति त्यस घरमा आओस्, तर त्यो योग्यको रहेनछ भने तिमीहरूको शान्ति तिमीहरूमै फर्किआओस्। यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेनन् भने त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटकाइदियो। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको दशा भन्दा बरु सदम र गमोराको हालत बढी सहनीय हुनेछ। श्रोता मित्र, यी वचनहरू कठोर प्रकारका थिए। सदम र गमोराको हालत भन्दा अझ बढी खराब हुने के हुन सक्थ्यो र? अनि येशूले यो थाहा गर्नुभयो कि यदि इजरायलले पश्चाताप गर्दैन भने डर संकष्ट मानिसहरूमाथि पर्खिरहेको छ। अहिले उहाँले तिनीहरूलाई धेरै मौका दिनुहुनेछ, अनि यो मौका चाहिँ उहाँको बाह्रजना चेलाहरू मध्येबाट प्रचार सुन्नु थियो। यो तिनीहरूको निम्ति कठिन बाटो हुने थियो, अनि तिनीहरूलाई येशूले भन्नुभयो, हेर, म तिमीहरूलाई बुवासाहरूको बीचमा भेडा झैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्प झैँ चनाखो र ढुकुर झैँ निर्दोष हो, तर मानिसहरूदेखि होसियार हो, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन् र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोरा लगाउनेछन्। तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खडा गराइनेछौ र तिनीहरू र अन्य जातिहरूका निम्ति साक्षी हुनेछौ। तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्छन् तब कसरी र के बोलाउला भनी फिक्री नगर, किनभने तिमीहरूले के बोल्नु पर्ने हो त्यही घडी तिमीहरूलाई बताइनेछ, किनभने बोल्ने तिमीहरू आफै हुने छैनौ तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, बाबुले छोराछोरीहरूलाई र छोराछोरीहरू आफ्ना आमा बाबुका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लगाउनेछन्। मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ। जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इजरायलका सबै सहरहरू डुलिसकेका हुने छैनौ। चेलाहरू आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन, चेला आफ्नो गुरु जस्तो र कमारो आफ्नो मालिक जस्तो हुनु यथेष्ट हुन्छ। यदि तिनीहरूले घरका मालिकलाई नै बाल जीवुल भनेका छन् भने उनका परिवारहरूलाई झन् कति बढी भन्लान्। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही पनि छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरू उज्यालोमा भनिदेऊ, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग डराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्दैनन्। तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। के एउटा पैसामा दुई भँगेरा बिक्दैनन्? ती मध्ये एउटा पनि तिनीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढ्ता मूल्यवान छौ। प्रिय श्रोता मित्र, यस्तै किसिमले येशूले आफ्ना चेलाहरूलाई अरू वचनहरू भनेर तयार पार्नुभयो। त्यसपछि उहाँले तिनीहरूलाई पठाउनुभयो, अनि तिनीहरूले गालिलका विभिन्न सहरहरू हुँदो प्रचार गरे, तिनीहरूले बिरामीहरूलाई निको पारे, भूतहरू धपाए, परमेश्वरका राज्यको असल सुसमाचार प्रचार गरे। तिनीहरू र येशूका सबै क्रियाकलापहरू हेरोद एन्टिपासको कानमा पुग्यो, जो यूहन्ना बौरी उठेका छन् भनी डराएको थियो। अनि चेलाहरूले येशूलाई भने, येशू, तपाईँको नाउँ शक्तिशाली छ, तपाईँको नाउँमा भूतहरू भाग्दछन्, तपाईँको नाउँमा रोगीहरू निको हुँदछन्, अनि तपाईँको नाउँमा पापीहरूले क्षमा पाउनेछन्। त्यसपछि ती चेलाहरू आनन्दित भए। अनि योहन्ना भनिने चेलाले येशू कहाँ आएर भन्यो, येशू, गुरुज्यू, हामीसँग केही खराब समाचार छ। योहन्नाको मृत्यु भएको छ। हेरोदद्वारा उहाँको शिर उडाइएको थियो। अनि यो खबरले येशूलाई धेरै निराश पार्यो। प्रिय श्रोता, आजको कथालाई म यहाँ नै रोक्न चाहन्छु। अर्को हप्ता अर्को कथा लिएर अवश्य पनि आउने नै छु। आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्। आमेन।
आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवजन शाही, फोन नम्बर 9815546664, 9815546664, इमेल ठेगाना यस प्रकार छ: susshilaprabjan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।